गन्तीको पुस्तक अध्याय 25 अनि पुरानो नियमको अध्ययन गर्ने क्रममा 40 वर्षको यात्रा लगभग भइसक्यौं। इजरायलहरूको यात्राको अभिलेख सँगसँगै जाने क्रममा र अब चाहिँ हामी प्रतिज्ञाको देशको नजिक आइपुगेका छौँ। अनि त्यो ठाउँ जहाँ इजरायलीहरू छाउने गरेर बसिरहेका छन् त्यो चाहिँ सबभन्दा पहिला उल्लेख छ। गन्तीको पुस्तक चाहिँ इजरायल जातिको 38 वर्ष लगभग भन्दाखेरि 40 वर्ष मिश्रबाट निस्केको दिनदेखिको त्यत्रो लामो समय अवधिको उनीहरूको घुमन्ते यात्राको विवरण हो। अनि उनीहरूको 20 लाख जनसङ्ख्यामा 20 वर्षदेखि उभो उमेर भएका पुरुषहरूको अब लगभग सबैको मृत्यु भइसक्यो। भनेपछि 12 लाखजना पुरुषहरू मरिसके अनि 20 वर्षको मुनिका 8 लाख चाहिँ पुरुषहरूलाई मात्र हिसाब गर्दा उनीहरू चाहिँ अब वयस्क भइसके। तर त्यसमा अरूहरू उनीहरूको सन्तानहरू पनि छन्। स्त्रीहरूको गणना छुट्टै गर्दाखेरि अब उनीहरू चाहिँ यो नयाँ पुस्ता भन्न सकिन्छ। पुरानो पुस्ताको मोसा एकजना बानी छ, योशु बानी छ, कालेब बानी छ, हारुन मरिसक्यो महापुजारी, अब महापुजारी चाहिँ उसको छोरा एलियाजर भएको छ। अनि 25 अध्यायमा चाहिँ उनीहरू कहाँ छन् त, एक पदमा हेर्नुहोस् त, अनि इजरायलीहरू सित्तिममा बसेका थिए। सित्तिम यो ठाउँको नाम हो। हिब्रूमा सित्तिम भनेको चाहिँ बबुल काठलाई जनाउँछ, त्यो रुखलाई जनाउँछ, सानसानो रुखहरू। यसबाट नै सन्दुक बनाइएको थियो र सबै काठको सामग्रीहरू जति पनि भेटु नेपालमा चाहिन्थ्यो यो बबुल काठ सिक्किम अथवा अङ्ग्रेजीमा अकेसिया किरा नलाग्ने काठबाट बनाइएको थियो। एकचोटि 22 अध्यायमा जाउँ त, 22 अध्याय गन्तीको एक पदमा तब इजरायलीहरू अघि बढे र मोआबका मैदानहरूमा यर्दन वारी यरिकोको सामुन्ने पाल टाँगेर बसे। यहाँ चाहिँ सामान्य त्यो एरियालाई सङ्केत गरिएको छ, मोआबका बेसीहरू भनेको छ। अब एकछिन त्यो ठाउँको भूगोल र भौगोलिक स्थितिलाई हामीले चाहिँ अलिकति हाम्रो यहाँभित्र चाहिँ एउटा चित्र कोर्न थालौँ। पछिसम्म काम लाग्छ यो चित्र यहाँ आज राम्रोसँग कोर्न थाल्नुहोस्। त्यो चाहिँ उत्तर भयो, यो दक्षिण, त्यसैले यो पश्चिम भयो, यो पूर्व। त्यसैले पूर्वबाट हेरिँदैछ है। अनि यदि म प्रतिज्ञाको देशभित्र नै भएको भए यो भवन चाहिँ प्रतिज्ञाको देश इजरायलभित्रै भएको भए चाहिँ हाम्रो दायाँपट्टि त्यो पर्खालमा चाहिँ यर्दन नदी बगिरहेको कलकल आवाज हामीले सुन्न पाउँथ्यौँ होला। त्यो माथितिर चाहिँ यसको कुनातिर भनौँ चाहिँ गालिलको ताल छ, त्यहाँबाट चाहिँ पानी निस्केर आइरहेको छ। गर्दै 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 दक्षिणमा चाहिँ त्यो पानी कहाँ गएर चाहिँ खस्छ, मृत सागरमा। संसारको सबैभन्दा गहिरो भाग चाहिँ मृत सागरमा खस्छ, गहिरो भाग भन्नाले समुद्रको सतहबाट मुनि भन्न खोजेको। अनि यर्दन पारी नै, ओहो झ्यालबाट बाहिर हेर्नु पऱ्यो, यर्दन पारी हेऱ्यो भने चाहिँ त्यहाँ चाहिँ केही मैदानहरू छ, वारी पनि मैदान छ, त्यो जहाँ जहाँ खोला बग्छ त्यहाँ मैदान हुन्छ है। अनि यर्दन पारीको मैदान चाहिँ हेर्न थाल्यो भने चाहिँ लामो मैदान छ, अनि त्यसपछि हेर्न थाल्यो भने चाहिँ 81 अब पहाडहरू चाहिँ पहाडहरू जस्तो माथितिर गएको छ। अनि मा यो एकदम टार भन्छ हाम्रो नेपालीमा चाहिँ, एकदम अल्गो ठाउँ छ है। अब यस्तो हेर्न थाल्यो भने चाहिँ के देखिन्छ, उपर मोआब देश देखिन्छ, मोआब रुस मोआबबाट आएको मोआबको राजा हो त्यो बालाक, याद छ? बालाकले चाहिँ एउटा अगमवक्ता झुटा अगमवक्तालाई बोलाएको थियो इजरायललाई श्राप दिनलाई, त्यही मोआबबाट बोलाएको, के अरे राजाले बोलाएको। त्यो झुटो अगमवक्ताको नाम के थियो दाजुभाइहरू? बालाम है। बालाम चाहिँ सिरियाबाट आएको, मेसोपोटामियाबाट है। अब त्यसैले ऊ चाहिँ यतातिरबाट आएको बालाम, बालाक चाहिँ यहाँबाट आएको छ है। अझ तलतिर हेऱ्यो भने चाहिँ यहाँ भित्ताले छेक्यो हामीले होइन, तलतिर हेऱ्यो चाहिँ एदोम हुन्थ्यो। ओहो, इजरायलीहरूको नराम्रो अनुभव भएको छ त्यहाँ है। उनीहरूलाई चाहिँ यहाँभित्र यतातिर आउनु पर्दाखेरि चाहिँ एदोमीहरूले चाहिँ जान दिन्न तिनीहरूलाई। अनि फेरि परमेश्वरले भन्नुभएको थियो एदोमीहरूसँग झगडा गर्ने होइन तिमीहरू, उनीहरूको देश चाहिँ म अलिकति पनि दिन्न तिमीहरूलाई, तिमीहरूलाई दिने देश बेग्लै हो। भनेपछि लामो उनीहरूले घुमाउरो फेरो मार्नु परेकोले इजरायलीहरू हैरान भएर परमेश्वरको विरुद्धमा के गरे होला? गन्दन गरे, जसको फलस्वरूप परमेश्वरले उनीहरूलाई डस्नको लागि के पठाइदिनु भएको थियो? भिखालु सर्पहरू। अनि त्यसको टोकाइबाट बच्नको लागि चाहिँ परमेश्वरले पित्तलको साँप बनाएर चाहिँ खडा गर्न लगाउनु भएको थियो गन्ती 21 अध्यायमा। एदोम भयो, मोआब है। अब मोआब चाहिँ अल्प ठाउँमा छ, अनि इजरायलीहरू चाहिँ कहाँ छ भने मोआबको कहाँ भनेको छ एक पदमा? मैदानहरूमा, भनेपछि माथितिर होइन तलतिर छ उनीहरू। यर्दनको वारी भनेपछि उताबाट हेरिरहेको रहेछ यो लेख्दाखेरि, यहाँबाट हेरेको त यर्दनको पारी भयो त्यो है, तर उताबाट हेर्दैछ किनभने इजरायल चाहिँ उताबाट यहाँ छिर्न लागिरहेछ। अब मलाई भन्नुहोस्, उनीहरूको अगाडि चाहिँ उनीहरूले उनीहरूलाई चाहिँ एउटा ठुलो एउटा रोक्ने एउटा कुरा छ, के छ? उताबाट आउँदाखेरि के तर्नु पर्यो दाजुभाइहरू, दिदीबहिनीहरू? उताबाट यहाँ यहाँ प्रति यहाँ म चाहिँ प्रतिज्ञा देशमा छ हामी, अनि योभन्दा पारी होइन को मोआबको मैदानमा छन्, के पार गर्नुपर्छ उनीहरूले? यर्दन नदी। अनि त्यो बेलामा अध्ययन गर्दै जान्छौँ, यर्दन नदी चाहिँ वार पार पानीले चाहिँ ढाकिएको छ। यो यो पर्खाललाई यर्दन नदी सम्झनुहोस् है, यो पछिसम्म पनि यही प्रयोग गर्ने मैले। हामी चाहिँ प्रतिज्ञाको देशमा छौँ, यो यर्दन नदी हो, त्यो कुना चाहिँ गालिब ताल हो है। अनि यो पर्खालबाट उता चाहिँ भूमध्य सागर हो, समुद्र छ यसबाट परसम्म, इटली रोम स्पेन ग्रिस सबै ठाउँमा जान चाहिँ यताबाट हो है, थेसलोनिका कोरिन्थ जहाँ पनि जाने यताबाट हो है। यताबाट चाहिँ मोआब छ। अब अलिकति हामीले बुझ्ने तरिकाले अझ भन्ने हो भने चाहिँ मोआब चाहिँ अहिलेको जोर्डन देश पर्छ, यसबाट पार गऱ्यो भने चाहिँ निकै पार गर्नुपर्छ चाहिँ इराक देश आउँछ, अनि इराकलाई पनि पार गरे भने चाहिँ के आउँछ? इरान देश आउँछ, जहाँ चाहिँ विश्वासीहरूलाई सतावटमा छ भन्ने खबर निकै पाउन सकिएको छ त्यहाँबाट। इरानलाई पनि तपाईँले पार गर्नुहोस्, अब के आउँछ? अफगानिस्तान, अनि त्यसपछि पाकिस्तान, अनि त्यसपछि इन्डिया, अनि त्यसपछि नेपाल। त्यसैले मलाई भन्छ इजरायल जान समुद्र पार गर्नुपर्छ कि पर्दैन नेपालबाट? पर्छ पर्दैन, सबै जमिनबाट आउँछ। अब छोटो बाटो आउने भने अब घुम्न मन लाग्छ भने घुम के अरे हिन्द महासागर भएर आउनु पनि सकिन्छ, अनि खाडी पर्सियन खाडीभित्र छिर्न सकिन्छ, दुबई अबुधाबी त्यो ठाउँहरू कुवेत होइन, तर हामीलाई चाहिँ सिधै आउनु पनि सकिन्छ। अनि त्यसैले इजरायलमा यी ठाउँहरूबाट मसलाहरू अनि जटामसी यही खर्गहरूबाट हिमालको खर्गहरूबाट त्यहाँ पुग्ने गर्थ्यो, त्यसैले धेरै मौल हुन्थ्यो सात देश पार गरेर आएको, सात समुद्र जाँदैन है। अब हामी चाहिँ फर्केर आउँ, हामी चाहिँ मोआबको मैदानहरूमा यरिकोको सामुन्ने पाल टाँगेर बस्यो भने छ, त्यसैले उताबाट यता हेर्दाखेरि चाहिँ है प्रतिज्ञाको देशभित्रको एउटा सहर चाहिँ सर्लङ्गै देखिँदो रहेछ, त्यसको पर्खालहरू देख्न सकिँदो रहेछ, अनि त्यो सहर चाहिँ कुन चाहिँ सहर रहेछ? यरिको। है यरिको। त्यसैले एकचोटि तपाईँहरू यहोशू दुई अध्यायमा पढ्नुहोस् त, यहोशू दुई। हामी चाहिँ अलिकति फड्को मारेर अलिक अगाडितिर गइरहेका छौँ, जब चाहिँ मुसा मरिसकेपछि यहोशू इजरायलको अगुवा भएको छ र यहोशूको नेतृत्वमा चाहिँ उनीहरू छिर्छन् है प्रतिज्ञाको देशभित्र। कहाँबाट उनीहरू जानुपर्ने हुन्छ? दुई अध्यायको एक पदमा लेखेको छ, तब सित्तिमबाट नुनका छोरा यहोशूले दुई मानिसहरूलाई गुप्त रूपले जासुसी गर्न यसो भन्दै पठाए, जाओ त्यो देश अर्थात् यरिकोलाई सियो गर। भौगोलिक स्थिति बुझ्दै हुनुहुन्छ अलिअलि है? प्रयास गर्नु चाहिँ अलिक परिश्रम चाहिँ गर्नै पर्छ बाइबल बुझ्नेहरूलाई, सरर पढेर त्यतिकै राम्रोसँग बस्दैन है। त्यसैले तपाईँहरूलाई म सहायता गर्नु परेको छ। उताबाट हेर्दाखेरि प्रतिज्ञाको देशभित्र यरिको सहर देखिँदो रहेछ, उनीहरू चाहिँ मोआबको मैदानमा रहेछन्, अनि त्यो मोआबको मैदान भनेको घाँसहरू रहेछ त्यहाँ है। अनि त्यसैले त्यो ठाउँलाई चाहिँ अर्को नाम पनि दिएको छ। एकचोटि हेर गन्तीको पुस्तकमा तपाईँहरू मसँगै कहाँ पल्टाउनुहोस् भने चाहिँ 33 अध्यायमा पल्टाउनुहोस्, गन्तीको 33 अध्यायमा। अनि गन्तीको 33 अध्यायमा चाहिँ पुरै 40 वर्षको सबै उनीहरूको छाउने कहाँ कहाँ बसाले सबै सूची दिएको छ। गन्तीले कति चाखलाग्दो भन्नुहुन्छ होला है तपाईँलाई, होइन तपाईँ खास त्यति चाख नलाग्ला यसो पढ्दाखेरि, ठाउँकै नामै 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 नाम है, तर कुनै कुनै नाम त तपाईँले चिन्नुहुन्छ होला, जस्तो कि 33 अध्यायको 3 पदमा यात्रा सुरु कहाँबाट भयो, कहिले भयो? मिश्रबाट। 33:3 माइनस त, अनि तिनीहरूले पहिलो महिनाको 15 दिनमा रामसेसबाट, यो चाहिँ मिश्रबाट यात्रा के गरे, सुरु गरे। अब पुरा सुरु गरेपछि सबै छाउनीहरूको नाम यहाँ उल्लेख गरिएको छ, जुन चाहिँ हामीले कतिवटा अध्ययन गर्दै आयौँ। जस्तो कि तपाईँ 15 पदमा हेर्नुहोस् त, 15 पदमा, अनि रफिदिमबाट हिँडेर तिनीहरू सिनाईको उजाड स्थानमा पाल टाँगेर बसे। ओहो, यहाँ त लामै समय बसेका थिए, त्यही नै 10 आज्ञा दियो, त्यही नै सुनको बाछा बनाएर परमेश्वरको क्रोध धम्कियो इत्यादि, त्यही नै भेट हुने पाल बनाए, तर त्यसपछि हिँडे उनीहरू। अनि त्यसपछि उनीहरूको यात्रा गर्दै 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 अब एकैचोटि कहाँ जाउँ भने 38 पदमा हेरौँ त, 38 पद, तब परमप्रभुको आज्ञा अनुसार पुजारी हारुन होर पहाडमाथि चढे, अनि इजरायलीहरू मिश्र देशदेखि निस्केर आएको 40 वर्षको 5 महिनाको 1 दिनमा तिनी त्यही मरे। हारुन मरेको चाहिँ 40 वर्ष भनेछ, यात्राको त अन्त अन्त्यतिर जहाँ हामी पुगेका छौँ त्यहीँ पुग्न आँट्यो नि त, यहाँ हेर्दै जाउँ त। त्यसपछि उनीहरू हिँड्दै गएको सूचीहरू एक पछि अर्को छ, अनि यसो अलिकति पढिदिन्छु 41 पद, अनि होर पहाडबाट हिँडेर तिनीहरू सालमोनमा पाल टाँगेर बसे, अनि सालमोनबाट हिँडेर तिनीहरू पुनोनमा पाल टाँगेर बसे, अनि पुनोनबाट हिँडेर तिनीहरू ओबोतमा पाल टाँगेर बसे, अनि ओबोतबाट हिँडेर तिनीहरू मोआबको सिमानाभित्र रहेको इयम अबारिममा पाल टाँगेर बसे, अनि इयमबाट हिँडेर तिनीहरू दिबोन गादमा पाल टाँगेर बसे, अनि दिबोन गादबाट हिँडेर तिनीहरू अल्मोन दिब्लातैममा पाल टाँगेर बसे। अनि तपाईँ भन्दै हुनाला कति ठुलो कुरा भएर हिँडे पाल टाँगेर बसे, 4 भएको त ठुलो कुरा होइन, 20,00,000 सुन्नुहोस् त, 20,00,000 उनीहरूको भेडा बाख्राहरू उनीहरूको उठहरू गधाहरू सबै सामानहरू सजिलो थियो होला, छैन छैन। अब पढ्दै जाउँ फेरि 47 पद, अनि अल्मोन दिब्लातैमबाट हिँडेर तिनीहरू नबोको सामुन्ने अबरिमका पहाडहरूमा पाल टाँगेर बसे। त्यसपछि उनीहरू त झर्न थाल्छन् हेर्नुहोस् 48 पद, अनि अबरिम पहाडहरूबाट हिँडेर तिनीहरू मोआबका मैदानमा यर्दनको किनारमा यरिको लिएर पाल टाँगेर बसे। ए, यो त हाम्रो ठाउँमा आइपुगेको छ है। 39 पद हेर्नुहोस् तब, अनि तिनीहरू मोआबका मैदानमा बेत यशिमोतदेखि आबेल, त्यसको शब्द के छ, सित्तिम, फेरि त्यही बबुल काठको कुरा, आबेल सित्तिमसम्म यर्दनको किनारमा पाल टाँगेर बसे। यहाँ त उनीहरू होइन उत्तरदेखि दक्षिण उनीहरूको सिमाना पनि बताएको छ, उनीहरू 20 लाखजना पाल टाँगेर बसेको उता बेत यशिमोतदेखि उजाड स्थानको घर, त्यो शब्दको नाम। त्यसपछि आबेल सित्तिमसम्म, यो भनेको चाहिँ बबुलको रुखहरूको मैदान रहे, भनेपछि त्यहाँ टन्नै हरियाली र बबुलको रुखहरूको बगैँचा जस्तै छ, एकदम ठुलो एउटा छेउ चाहिँ त्यहाँसम्म पुगेरै छ। अनि सोटकरीमा चाहिँ त्यसलाई सित्तिम भनेको छ, उनीहरू चाहिँ अब त्यहाँ छ। ल अब फर्केर गन्ती 25 छ हाम्रो कम्पास, अब लगभग हामी कहाँ छौँ हामीलाई थाहा भयो नि त। अब यहाँ 25:1 त्यसपछि के भयो, यो ठाउँमा अति नराम्रो भयो है। ध्यान दिएर सुन्नुहोस्, ननिदानुहोस् है, है अलि आफूलाई चासो लगाउन खोज्नुहोस् न परमेश्वरको कुरालाई। यो ठाउँमा आएर चाहिँ इजरायललाई 2 आक्रमण भयो। एउटामा त्यो आक्रमण विफल भयो, दोस्रोमा चाहिँ सफल भयो। पहिलो आक्रमण इजरायललाई थाहा पनि थिएन यो आक्रमण भयो भने, किनभने यो आक्रमण चाहिँ बालाक राजाले बलामलाई पठाएर चाहिँ इजरायललाई श्राप दिनलाई चाहिँ टुनामुना प्रयोग गर भनेर चाहिँ पठाएको थियो। अनि बलाम पुरै असफल भएको कुरा चाहिँ हामीले अध्ययन गरिसक्यौँ होइन, 22-23 अध्यायहरूमा। तर बलामले बालाकलाई भन्छ, मैले श्राप दिन चाहिँ सकिनँ यिनीहरूलाई। अरे बालकले भने त याद गर्छ न, बालकले के भने चाहिँ म तिमीलाई एकदम थुप्रो सम्पत्ति दिन्छु, मेरो लागि इजरायललाई श्राप दियो। अब बालकले बालामले सक्दैन, अनि बालामले चाहिँ अर्को उपाय गर्छ। बालामले चाहिँ बालकलाई के भन्छ भने, अब श्राप दिएर भएन, कुनै पनि जादु टुनामुना जोखाना कुनै पनि यस्तो तन्त्र मन्त्र त नलाग्ने रहेछ यिनीहरूलाई, तर अर्को उपाय म सिकाइदिन्छु भनेर बलामले एउटा शिक्षा अथवा एउटा उपाय दिन्छ। अनि त्यो उपाय चाहिँ सफल हुन्छ, त्यो उपाय चाहिँ अब पढ्न लागेको छ, त्यसको नतिजा यहाँ पढ्न लागेको छ। के भयो यहाँ लेखेको छ, सिक्किममा बसेको बेलामा चाहिँ, अनि मानिसहरूले, इजरायली मानिसहरूले मुआबका छोरीहरूसँग वेश्य कर्म गर्न थाले। दुई पद, अनि स्त्रीहरूले मुआबका यी सुन्दरी स्त्रीहरू, एकदमै उनीहरू चाहिँ आकर्षक, उनीहरू पोसाकमा उनीहरू प्रस्तुत भएका छन्, अनि स्त्रीहरूले मानिसहरूलाई, इजरायली पुरुषहरूलाई तिनीहरूका देवताहरूका बलिदानहरूमा बोलाए, आउन आउ, हाम्रो भोज छ, हाम्रो रमाइलो मेला छ हाम्रो मुआबमा, आउनु न दाजु भन्न थाले उनीहरूले, भाइ आउनुहोस् न, कति आकर्षक छ नि उनीहरूको आवाज। अनि मानिसहरू कहेछ है, हो उनीहरूको चाखौँ न एकचोटि कस्तो हुन्छ, उनीहरूले पकाएको मासु अलि राम्रै हुन्छ कि मसलादार है मुआबीहरूको। अनि मानिसहरूले खाए र तिनीहरूका देवताहरूलाई दण्डवत गरे। यसरी तीन पद इजरायल बाल पोरसँग टाँसियो। यो पोर भनेको चाहिँ त्यही मुआबमा भएको एउटा डाँडाको नाम हो, अनि उनीहरूले उनीहरूको देउताको नामलाई चाहिँ बाल, बाल भनेको मालिक, याद गरिराख्नुहुन्छ किनभने बाइबलभरि पाउनुहुन्छ त्यो शब्द। यो हामी जहाँ अहिले छौँ यो प्रतिज्ञा गरेको देश, यहाँभित्र छिर्ने बेलामा हेरिरहेछौँ सबै ठाउँमा बाललाई मान्छ, बाल 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 फरक फरक नाम, बाल पोर भन्छ उता चाहिँ, यहाँ चाहिँ बाल अर्को भन्न सक्छ, बाल दागोन भन्न सक्छ, यहाँ चाहिँ माछाको रूपमा मान्छ, त्यहाँ डाँडाको रूपमा मान्ने रहेछ, त्यहाँ घामको रूपमा मान्छ, बाल अर्को सेमेस भन्छ उनीहरूले होइन, फरक फरक, तर जसलाई पनि बाल भन्थे, बाल भनेको मालिक अथवा पति भनेको पशुपति, बुझ्नुभयो, यो चाहिँ पशुहरूको मालिक, यहीँबाट आएको धर्म हो, यहाँ इन्डिया इन्डिया अनि नेपालमा छिरेको मेसोपोटामियाबाट बाबेलबाट, त्यो बुझ्नुभयो भने त मैले धेरै कुरा बुझ्नुहुन्छ, यहीँबाट उज्या धर्म होइन यहाँ हिन्दू धर्म, यो स्पष्टै छ कि बाबेलको धराराबाट यो बालको पूजा सुरु भएको। अब बालपुर मानिरहेछ उनीहरूले चाहिँ, अनि बालपुरसँग इजरायल साथी नपुगेछ, जबकि इजरायलको करार चाहिँ यहोवा सृष्टिकर्ता एकमात्र जीवित परमेश्वरसँग छ। यो ठुलो अपराध इजरायलले गरेको छ, करार भङ्ग गरेको छ। यसै इजरायल बालपुरसँग तासियो, संसारसँग के नहो भने हाम्रो रोमी 12:2 भनेहरू एक नासे नहो, संसारलाई के नगर भने चाहिँ पहिले यहोना 2:15 प्रेम नगर। त्यहाँ जोखिमहरू बताएछ, संसारको प्रेम चाहिँ के हो, आँखाको अभिलाषा हो। म अब स्त्रीहरू झर्दैछन् छिङ्लिङ 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 गर्दै हो, कल्पना गर्न सक्छु कि म चाहिँ। अनि त्यसपछि उनीहरूले चाहिँ बोलाउँदैछ है, आउन, आँखाको अभिलाषा, शरीरको अभिलाषा, खाने रे खाने खाने भनेपछि ओहो हुदुक्कै है, शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको सेखी। यसरी उनीहरू चाहिँ बाल पोडसँग टाँसिएको छ। अनि त्यसपछि के भयो, परमेश्वर चुक्लाएर बस्नुहुन्न, परमेश्वरले आफ्नो जनहरूलाई, आफ्नो नाम जोडिएको जनहरूलाई अब इन्साफ र न्याय गर्नै पर्छ। त्यसै न्याय छ, अनि परमप्रभुको क्रोध इजरायलको विरुद्धमा धम्कियो। तपाईँ भन्नुहोला त्यो मुआबी स्त्रीहरूलाई पो दण्ड दिनुपर्ने तिनीहरूले गर्दा, होइन, परमेश्वरको जहिले पनि नियम के छ भने पहिला आफ्नो सबभन्दा नजिक, सबभन्दा धेरै सत्यता र प्रकाश पाएकाहरूलाई नै पहिला उहाँले इन्साफ गर्नुहुन्छ, कहिले नबिर्सनुहोस्। एकचोटि हेरौँ न त यो साँच्चै छिर्ने भने पहिलो पत्र 4 यो नियम बाइबलमा उल्लेख छ, परमेश्वरको नैतिक न्यायको नियम चाहिँ कस प्रकार छ। पहिलो पत्रुस 4:17 पहिलो पत्रुस 4:17 पढ्छौँ, किनकि समय आएको छ परमेश्वरको घरबाट न्याय सुरु हुनुपर्छ। न्याय कहाँबाट सुरु हुनुपर्छ अरे, संसारलाई पहिला न्याय गर्ने हो कि परमेश्वरले आफ्नै घरलाई न्याय गर्ने, आफ्नै घर, परमेश्वर घर भने के, अहिले त जीवित परमेश्वरको मण्डली, सत्यको खामहरू, जग, पहिला चाहिँ आफ्नो जनहरूलाई न्याय गर्नुहुन्छ, नरक पठाउने त होइन। रोमी 8:1 के भनेको छ, अब ख्रिस्ट येशूमा हुनेहरूलाई के छैन, दण्डको आज्ञा छैन, त्यसैले नरकको पठाउनुहुन्न, तर न्याय गर्नुहुन्छ। त्यो चाहिँ ख्रिस्टको न्याय आसनमा हाम्रो जति पनि काम नलाग्ने, हामीले गरेका शरीरका कामहरू आगोले चल्नेछन्, त्यसको इनाम हामीले पाउनुको सट्टामा हामीले हानि भोग्नुपर्नेछ। अब त्यसले तपाईँ सोच्नुहोस्, यदि विश्वासीहरूबाट, आफ्ना जनहरूबाट नै उहाँले न्याय सुरु गर्नुहुन्छ भने विश्वास नगर्नेहरूको न्याय कति भयानक हुन्छ। त्यसैले पत्रुसले लेख्छन्, अनि पहिले हामीबाट सुरु हुन्छ भने झन् परमेश्वरको सुसमाचार पालन नगर्नेहरूको अन्त के होला, ओहो डरलाग्दो हुन्छ भन्दैछ। यसो हेर्नु, विश्वास नगर्नेहरू हामी हेरिएको छ। 18 अनि धर्मी भनेको विश्वासी मुस्किलले उम्किन्छ भने भक्तिहीन र पापीको के ठेगाना। फर्केर जाउँ गन्ती 25:1 अब परमेश्वरले मोसालाई तुरुन्तै निर्देशन दिन थाल्नुहुन्छ, जब इजरायलले चाहिँ यो पाप गर्छ। तपाईँलाई बाहिर हाल्दा यो कस्तो खालको हो, वेश्याकर्म भनेछ, फेरि पूजा भनेछ, हो प्राचीन समयदेखि नै आजसम्म पनि यो मूर्ति पूजा सँगसँगै चाहिँ वेश्याकर्म जाने गरेको छ। अनि त्यसैले यो बालपोरको पूजा आजको अभिन्न भाग नै के थियो भने वेश्याकर्म, जसमा चाहिँ इजरायलीहरू खिचिएका थिए। त्यसैले यहाँ मूर्ति पूजा गर्दैछ, दोस्रो आज्ञा भङ्ग, पहिलो आज्ञा भङ्ग, व्यभिचार गर्दैछ, सातो आज्ञा भङ्ग, करार भङ्ग है। अब करार भङ्ग भएपछि करारको एक पक्ष त यहोवा परमेश्वर हुन्छ कि उहाँ चुक्लाएर बस्नुहुन्छ बस्नुहुन्न उहाँले अब चार पदमा भन्नुहुन्छ अनि परमप्रभुले मूसालाई भन्नुभयो मानिसहरूका सबै अगुवाहरूलाई पक्राउ ओहो अरे कसलाई पक्राउने अगुवाहरूलाई यसबाट अर्को सिद्धान्त सिक्छौँ हामीले परमेश्वरले न्याय सुरु चाहिँ संसारबाट गर्नुहुन्न आफ्नो घरबाट सुरु गर्नुहुन्छ भनेर बुझिहाल्यो तर परमेश्वरको घरबाट सुरु गर्दाखेरि पनि उहाँले सबभन्दा पहिला चाहिँ कसलाई पक्राउनु हुँदो रहेछ अगुवाहरूलाई याकुब तीन अध्यायमा समेट सिद्धान्त त्यसैले कुनै पनि परमेश्वरको स्थानीय मण्डलीमा कुनै पनि पदाधिकारी जस्तै अब डिकन हामीले छान्नु छ एल्डरहरू भन्ने पदाधिकारी हुन्छ यो चाहिँ यो रहरले हुने कुरा होइन राम्रो हुन्थ्यो होला कस्तो हुन्थ्यो होला होइन यो चाहिँ मान पाउनलाई होइन यो चाहिँ ठुलो बन्नलाई होइन यसबाट केही मलाई फाइदा हुन्छ कि भनेर होइन त्यो सब सोचाइ लिएर पस्नेहरूले चाहिँ एक दिन परमेश्वरबाट कडा इन्साफ उनीहरूले भोग्नुपर्नेछ किनभने याकुब तिनको एकमा भन्छ हे मेरा भाइहरू हो धेरैजना गुरु हो कि नहो रे नहो यो जानेर कि हामीले झन् बढी दण्ड पाउनेछौँ झन् बढी भनेछ न्याय झन् कडा हुन्छ अगुवाहरूको उनीहरूलाई बढी जिम्मेवार दिएको छ उनीहरूलाई धेरै अवसर छ उनीहरूलाई विशेष दानहरू दिएको छ अनि त्यसैले एकदम अगाडि देखिने ठाउँमा हुनलाई धेरै इच्छा गर्नु चाहिँ होस् गर्नै पर्छ यदि हामीले परमेश्वरकै तर्फबाट अगुवाई र उहाँको सिद्ध इच्छा बुझेर त्यो कदम चाल्छौँ भने हामी डरले नै चाल्छौँ तपाईँले अध्ययन गर्नु बाइबलभरिका जति पनि चाहे यर्मिया चाहे यशैया चाहे आमोस मूसा उनीहरू चाहिँ एकदम म आउँछु म अगुवा हुन्छु भने त्यस्तो थिएन उनीहरूको मलाई त्यसलाई बनाउनुहोस् भन्ने खालको थियो उनीहरू मूसाले त यति लामो सूची ल्यायो यो यो कारणले चाहिँ म हुन सक्दिनँ इजरायललाई छुटकारा दिनेवाला तर परमेश्वरले त्यस्तै व्यक्ति खोज्नुहुन्छ जो चाहिँ नम्र भएको छ अनि त्यसैले अगुवालाई पक्का देख्नुभयो पच्चिस अध्याय चार त त्यसैले तपाईँले के गर्नुपर्छ भने तपाईँको अगुवाहरूको लागि प्रार्थना गरिदिनुपर्छ ताकि हामीले ठिकसँग अगुवाई गर्न सकौँ हामी घमण्डी नहौँ हामी चाहिँ नम्र रहौँ हामी परमेश्वरबाट सिक्नेहरू हौँ हामी नमुना हुन सकौँ हामी अल्छी नहौँ हामी प्रार्थना र वचनमा लाग्ने मान्छेहरू हौँ यहाँ त भने अगुवाहरूलाई पक्का चार गर्नु किन किनभने उनीहरू चाहिँ के हेरेर बसिरह जब चाहिँ मुआबका स्त्रीहरू त्यस्तो गरेर आउँदाखेरि चाहिँ इजरायलीहरू उनीहरूसँग हिँड्दाखेरि चाहिँ उनीहरू चुप लागेर बस्ने अगुवाहरूलाई समात बनेर चाहिँ परमेश्वरले चाहिँ उठ्दै जारी गर्नुहुन्छ हो परमेश्वर त्यस्तै तरिका नै उहाँहरूले चार पद परमप्रभुले मूसालाई भन्नुभयो मानिसहरूका सबै अगुवाहरूलाई पक्राउ र तिनीहरूलाई परमप्रभुका निम्ति अब यो अनुवाद हुनुपर्ने परमप्रभुका सामु हुनुपर्ने किन यो निम्ति भनेर अनुवाद गर्नुभएको छ हाम्रो परमप्रभुका सामु अगाडिपट्टि है परमप्रभुको सामु है घाममा भनेको उज्यालोमा सबैले देखिने गरिकन झुन्ड्याइदियो भन्छ परमेश्वरको यो उडी सुनेपछि उनीहरूले यो बुझे परमेश्वरको क्रोध निकै दन्किएको छ यो गरेन भने चाहिँ परमेश्वरको रिस चाहिँ फैलिँदै जान्छ अरू पनि मर्छन् महामारी सुरु भयो र इजरायलबाट यो झुन्ड्याइदिएपछि के हुन्छ इजरायलबाट परमप्रभुको बोल्दो क्रोध हटोस् मूसाले प्रार्थना गर्नु परेको थियो मूसाले अन्तर्विन्ती गर्नु परेको थियो पहिला सुनको बाछा बनाउँदाखेरि झन्डै इजरायल पुरै परमेश्वरले सखा पार्ने धरी कुरा गर्नुभयो यहाँ चाहिँ यो अगुवाहरूलाई चाहिँ यसो गरेर भन्नुभयो। तब पाँच पद मोसाले इजरायलका न्यायकर्तालाई भने, अब हतारतार तिमीहरू मध्ये हरेकले आफ्नै मानिसहरूलाई मार जो बाल पोरसँग टाँसिएका छन्। अब हामीलाई अलिकति बुझ्नु गाह्रो छ, हामी इजरायल होइन, हामी मण्डली युगका व्यक्तिहरू, हामी चाहिँ अनुग्रहको युगमा बाँचिरहेका छौँ। इजरायल त एउटा राष्ट्र नै थियो, हामी एउटा राष्ट्र होइन। इजरायल एउटा राष्ट्र जसको राजा नै प्रभु परमेश्वर भएकोले उहाँको व्यवस्था अनुसार त्यो इन्साफ हुन्थ्यो। मण्डलीमा चाहिँ त्यसरी नै चाहिँ गरिँदैन। हामी त नेपाल देशमा छौँ, नेपाल देशको कानुन चल्छ मृत्युदण्डको सवालमा, होइन हामीले मृत्युदण्ड दिन सक्दैनौँ। हाम्रो देशमा मृत्युदण्ड पनि छैन वास्तवमा, हुनुपर्ने हतियारहरूलाई त मृत्युदण्ड हुनुपर्ने। त्यसैले यो कुराहरू नै हाम्रोमा लागु नभएकोले हामीलाई चाहिँ केही कुराहरू बुझ्न अलिकति कठिन हुन्छ, तर हामीले बुझ्नुपर्छ यो इजरायल एकदम गम्भीर कुरा थियो। अनि त्यसैले उनीहरूले त्यो गर्न थाल्नु पर्यो। तर यही बिचमा चाहिँ चाहिँ अति नै जघन्य अपराध यहाँ अझ थपिन्छ एकजना मान्छेद्वारा। ऊ चाहिँ फेरि अगुवाकै छोरा, ऊ चाहिँ एउटा राजकुमार कहलिने व्यक्ति, जिम्री नाम गरेको मान्छेले चाहिँ मुआबको एउटा आइमाई चाहिँ है हातै समातेर ल्याइरहेको छ, सबैले देख्ने गरिकन, हँसिलो अनुहार है, हाँस्दै हाँस्दै, उनीहरूलाई लाज पनि छैन, उनीहरूलाई शर्म छैन। वास्तवमा लाज लाग्नु र शर्म लाग्नु चाहिँ एउटा महत्त्वपूर्ण कुरा, पापदेखि चाहिँ हाम्रो अनुहार त रातो हुनुपर्छ। तर यिनीहरूको चाहिँ अनुहार रातो हुन नसक्ने, उनीहरू चाहिँ निडर पाप गर्नलाई, यो जिम्री भन्ने मान्छे, ऊ चाहिँ मुआबको पनि एउटा अगुवाको छोरी, उसको नाम कोजबी हो क्यारे, उसलाई लिएर आउँदैछ। अनि उसलाई कसैको डर छैन, सबैले हेरिरहेछ, अरूहरू त लुकी छिपी गरिरहेको थियो होला, कोही कोही चाहिँ अरूले नदेख्ने गरिकन, तर उनीहरू चाहिँ देखा देख, मुसाले धरि पनि देखे, मुखा मुसाकै सामु पनि ऊ चाहिँ उनीहरू निडर भएर आइरहेछ। हेर्नुहोस् छपतमा, अनि हेर एउटा इजरायली मानिस आए, अनि मुसाकै आँखाको सामु र भेट हुने पालको ढोकामा रोइरहेका इजरायलीहरूको सम्पूर्ण समुदायको आँखाकै सामु एउटी मिद्यानी स्त्री, मिद्यान मुआब एउटा एउटै क्षेत्र पर्छ, मिद्यानी स्त्रीलाई भित्र आफ्ना दाजुभाइहरूका ल्याए, आफ्नै छाउनीभित्र ल्याउँछ। सात पद एकजनाले देख्छ, देख्न त धेरैले देखेको थिएँ, तर एकजनाको चाहिँ उल्लेख छ जो देखेपछि चाहिँ ऊ चुप लाएर बस्दैन, ऊ चाहिँ पिनहास एलियाजारको छोरा, महापुजारी हारुनका छोरा एलियाजारका छोरा पिनहासले त्यो देखे। अनि ऊ चाहिँ हो बर्बाद भयो, के भयो यस्तो भनेर बसिरह्यो, झुरुक्क उठ्छ, ऊ चाहिँ पालको छेउमा राखेको उसको भाला लिन्छ, हेर्नुहोस् है, अनि भाला लिएर उनीहरूको पछि पछि जान्छ। आठ पद र ती इजरायली मानिसको पछि पछि पालभित्र गए र ती दुवैलाई, पालभित्रै गएर दुवैलाई, अर्थात् ती इजरायली मानिसलाई र त्यस स्त्रीलाई त्यसको भुँडीमा वार पार हुने गरी घोचे। तब त्यो महामारी इजरायलीहरूबाट हट्यो, अनि त्यस महामारीद्वारा मरेकाहरूको संख्या कति पुगिसकेको रहेछ, 24,000। पिनहासले त्यो नगरेको भए अझ कति मर्ने थियो। त्यसैले यसबाट हामी बुझ्न अब चाहन्छौँ, यो पिनहासको जोसलाई हेर्न चाहन्छौँ, तब कस्तो खालको विश्वासी हुन्छ, अब म पनि विश्वास हुन्छ, तपाईँको जोस कतिको छ। यो पिनहासको लेखनीय कुरा चाहिँ पाप प्रति उसको घृणा यहाँ देख्छौँ, पाप प्रति उसको घृणा चाहिँ जल्दो जस्तो छ, परमेश्वरको जस्तै छ। यो कसरी हुन सक्छ, यो चाहिँ तब हुन्छ जब तपाईँ आफ्नो जीवनमा भएको पापसँग रिसाउन सिक्नु भएको छ भने, त्यहाँ सिक्नु भएको छैन भने अरूहरूको पापसँग नरिसाउनु होला। बुझ्नुहोस् तपाईँको आफ्नो जीवनमा भएको पाप प्रति तपाईँ कतिको दाहिन हुन्छ, यो मैले गरेको काम अति घृणित छ भनेर चाहिँ तपाईँ एकदमै आफ्नो पापलाई घृणा गर्न सिक्नु भएको छ कि छैन। कुनै हाँसले सिकेको थियो अनि उसले त्यो भाला लिएर जान सके, अरूहरू त होइन ऊ त अगुवाको छोरा हो होइन जिम्री उसको त ऊ त राजकुमार हो भनेर डराएर बस्थे, तर बिनास त्यस्तो होइन। एकचोटि हामी के अरे भजन सङ्ग्रह 119 हेर, यो पाप प्रतिको घृणाको जोश, जोशमा चाहिँ दुईटा पक्ष हुन्छ, एक चाहिँ घृणा अर्को चाहिँ प्रेम। पापलाई घृणा गर्ने व्यक्ति चाहिँ जोसिलो व्यक्ति हो आफ्नो जीवनमा सुरु त्यहाँबाट, अनि अर्को चाहिँ परम प्रभुको मार्गलाई अति प्रेम गर्ने कि ऊ चाहिँ सम्झौतै गर्दैन ज्यानै गए पनि, त्यो हो जोस होइन। है भजन सङ्ग्रह 119 मा 128 पदमा हामी पढ्छौँ, 128 यसकारण म सबै विषयमा तपाईँका सबै आदेशहरूलाई ठिक ठान्दछु अनि हरेक झुटो मार्गलाई म के गर्दछु, घृणा गर्दछु। तपाईँ त्यसरी घृणा गर्नुहुन्छ आफ्नो जीवनमा झुटलाई, झुटो मार्गलाई, गलत कुरालाई? 104 पदमा हेर्नुहोस्, 119 तपाईँका आदेशहरूद्वारा भनेको वचनद्वारा म समझ शक्ति पाउँछु, यसै कारण हरेक झुटो मार्गलाई म के गर्छु, घृणा गर्छु। यसलाई जोस भनिन्छ है। परमेश्वरको मन यस्तै छ, योहन्ना 2 अध्यायमा जाउँ त, प्रभु येशूलाई हेरौँ उहाँको जोसलाई। योहन्ना 2 अध्याय, प्रभु येशू फितलो हुनुहुन्थ्यो, उहाँ चाहिँ एकदम नरम 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 त्यति मात्र हुनुहुन्थ्यो, उहाँ एकदम दयालु हो, उहाँको आफ्नो प्राण पनि दिनुहुन्छ, तर पापलाई चाहिँ उहाँले घृणा गर्नुहुन्थ्यो। योहन्ना 2 अध्यायमा चाहिँ उहाँ यरुसलेम आउनुभएको बेलाको एउटा घटना पढ्न लागेछौँ, जब चाहिँ उहाँ त्यो ठुलो यरुसलेमको मन्दिरको परिसरभित्र छिर्ने भएको छ, वरिपरि हेर्नुहुन्छ त्यो विशाल एरिया छ, त्यो अहिले पनि छ त्यहीँ हामीभित्र छिर, खालि मन्दिर छैन त्यहाँ, अनि त्यहाँ मान्छेहरू देख्नु भयो सब आफ्नो आफ्नो स्वार्थको लागि त्यहाँ चाहिँ व्यापार गरिरहेछ, त्यहाँ किन्ने हो यो ढुकुर भन्दैछ, बलिदानलाई ढुकुर चाहिन्छ, किन्ने हो यो भेडा भन्दैछ, कतिमा मोलतोल गरेर उनीहरू त्यो पैसाको मात्र ध्यान नछ। प्रभु येशू आउनुभयो, के गर्नुभयो, 15 पद, अनि ससाना डोरीहरूको एउटा कोर्रा बनाएर, ओहो प्रभु येशू त कोर्रा बनाउनु भयो, उहाँले ती सबैलाई भेडाहरू र गोरुहरूलाई पनि मन्दिरबाट बाहिर लखेट्नु भयो, अनि सरादीहरूको पैसा घोप्टाइदिनु भयो र टेबलहरू पल्टाइदिनु भयो, अनि उहाँले ढुकुर बेच्नेहरूलाई भन्नुभयो यी चिजहरूलाई यहाँबाट लैजाऊ, मेरा पिताको घरलाई व्यापारको घर नतुल्याऊ। चेलाहरूले यो देखेर चाहिँ उनीहरू सोच्न थाले, उनीहरूलाई त एउटा वचनको याद आयो, त्यो वचन चाहिँ सत्रपदमा यसरी लेखेको छ, अनि उहाँका चेलाहरूले यो लेखिएको छ भनी सम्झना गरे, तपाईँको घरको जोसले मलाई खाइसकेको छ। तपाईँको घरको जोस, प्रभु येशू चाहिँ परमेश्वर पिताको निम्ति यति जोसिलो हुनुहुन्थ्यो। तपाईँ नि तपाईँ परमेश्वरको घरको निम्ति कतिको जोसिलो हुन्छ, परमेश्वरको मण्डली पवित्र राख्नका लागि तपाईँ कतिको जोसिलो हुन्छ, तपाईँको आफ्नो जीवनलाई चाहिँ पवित्र राख्नलाई, निर्दोष राख्नलाई, निष्कलङ्क राख्नलाई प्रभुलाई मन पराए एउटै पनि गुरु भेडा ढुकुर जस्ता कुराहरूलाई चाहिँ नराखिकन उहाँको निम्ति समर्पित हुनलाई कतिको कडा हुनुहुन्छ आफूसँग? आफूसित कडा हुनुहुन्न भने आफूसित कडा नहुनुहोस्। आफूसँग हुनुहुन्छ भने तपाईँलाई भन्ने अधिकार छ, प्रभु येशूलाई त्यो थियो। अनि उहाँको जोसलाई देखेर हामी के गरौँ त? हामी चाहिँ नरम नरम गरौँ गरौँ फितल हो होइन, यसो देखेर पनि मैले त देखाएको छैन त्यस्तो होइन, ओ मैले त देखाएको छैन मलाई त थाहा छैन। तपाईँले चाहिँ कुनै अपराध पाप आफ्नै जीवनमा अर्काको जीवनमा तपाईँले कसरी व्यवहार गर्नुहुन्छ? पिनेहासले त भाला लिएर गयो, अब तपाईँ भाला लिएर नजानुहोस्। हामी मण्डली युगमा छौँ है, व्यवस्थामा होइन, तर मण्डली युगमा चाहिँ के गर्नुपर्छ त्यस्तो केसमा हामीलाई बताइएको छ। सार्वजनिक पाप अपराध प्रभुको घर मण्डलीलाई चाहिँ संसारको सामु निन्दित तुल्याउने काम गर्ने व्यक्तिलाई चाहिँ मण्डलीबाट निकालिनुपर्छ भनेर अनि हामीले त्यो गर्ने गरेछौँ। अनि हामीले आफैलाई इन्साफ गर्नुपर्छ, त्यो हिसाबले हामी आफैलाई इन्साफ गरेका यो उद्देश्यले कि त्यो व्यक्ति चाहिँ पश्चाताप गरोस् भनेर। पहिलो कुरन्थी 14 अध्याय एकचोटि पढ्नुहोस् न सँगै, पहिलो कुरन्थी 14 अध्याय अनि पहिलो कोरिन्थी यस्तो राम्रो पढ्थ्यो मैले नोट गरेँ नि क्या भेट्टाउने प्रयास गर्छु। बाह्र पद भनिन्छ, पहिलो कति 14 अध्यायको 12 पद कोरिन्थीहरूलाई भन्नुहुन्छ, जो चाहिँ बच्चाहरू जस्तो थिए, बच्चाहरू जस्तो उनीहरूको दानहरूलाई चाहिँ खेलाउनको रूपमा प्रयोग गरेका थिए, हामी अन्य भाषा बोल्ने अन्य 12 पद यस प्रकारले तिमीहरूले पनि, किनकि तिमीहरू आत्मिक वरदानहरूका निम्ति के छ जोसिला छ। कोरिन्थीहरू चाहिँ आत्मिक वरदानको निम्ति जोसिला थियो, त्यो आफैभन्दा राम्रो थिएन। तर के भने उनीहरूको जीवन चाहिँ खत्तम थियो, शारीरिक थियो, डा झगडा फुट घमण्ड है, त्यसैले बरु यसो गर भन्छ उनीहरूलाई, तिमीहरू आत्मिक वरदानहरूको निम्ति जोसिला छ। अब अर्थी आउँछ पावलको, मण्डलीका उन्नतिका निम्ति भरपूर हुने यत्न गर। जोसिलो हुन्छ भने चाहिँ मेरो यो दान छ त्यो दान छ भनेर जोसिलो घमण्ड नहो, तर मण्डली लाई उन्नति गर्न चाहिँ जोसिलो हो पर्यो भन्दैछ। धन्यवाद। त्यसपछि चाहिँ कलसी चारमा जाउँ, कलसी चार अनि एकजना व्यक्ति एपफ्रास एकजना ख्रिस्टका दास को नमुना पढ्न लागेछ, जो चाहिँ जोसिला थियो। के को लागि जोसिला थियो? कलसी चारको 13 किनकि तिनको विषयमा म गवाही दिन्छु, पावलले भन्छ, तिनीहरूका निम्ति साथै लोडिसियामा र हिरापोलिसमा भएकाहरूका निम्ति, त्यो अरू विश्वासीहरूको निम्ति, तिमी विश्वासीहरूको निम्ति तिनको ठुलो के छ अरे जोस छ। तपाईँको छ अरू विश्वासीहरूको उन्नतिको लागि जोस। अनि के गर्थ्यो उसले? ठुलो जोस भएकोले उसले प्रार्थना गर्थ्यो उनीहरूको लागि। पारवत ख्रिस्टका दास एपफ्रासले पनि, जो तिमीहरूमध्ये एक हुन्, तिमीहरूलाई सलाम पठाउँदैछन्, म परमेश्वरको सारा इच्छामा तिमीहरू सिद्ध र पूर्ण भएर उभिन सक भनेर तिमीहरूका निम्ति तिनी सधैँभरि प्रार्थनाहरूमा घोर परिश्रम गर्छ। जो संज्ञा दिएको रहेछ तपाईँको प्रार्थनाको जीवनमा कस्तो छ हाम्रो प्रार्थनाको जीवन। अब गन्ती 25 जाउँ, हाम्रो अलिकति मात्र समय छ, हामी यहाँ टुङ्ग्याउने समयमा आइपुगेको छौँ। यो जिम्रीले गरेको पाप चाहिँ घोर जघन्य देखादेखि गरिएको खुलेआम निन्दित पाप थियो, अनि पिनेहासले देखाएको जोस बापत परमेश्वरले अचम्मको एउटा प्रतिज्ञा दिनुभयो। उसलाई तुरुन्तै उससँग चाहिँ एउटा करार बाँध्नुभयो। के भन्नुभयो? 10 वर्ष त परमप्रभुले मूसालाई यसो भन्नुभयो, पुजारी हरणको छोरा एलाजारको छोरा पिनेहासले इजरायलीहरूको बीचमा मेरो जलनले जली उठेर तिनीहरूबाट मेरो क्रोध हटाइदियो, यसैले मेरो जलनमा मैले इजरायलीहरूलाई भस्म पारिन। 12 पद यसै कारण भन, हेर म उसलाई पिनेहासलाई मेरो शान्तिको बाचा दिनेछु, म उसित करार बाँध्नेछु मेरो शान्तिको बाचा। कस्तो राम्रो! अनि यो चाहिँ उसका निम्ति र ऊ पछि उसको वंशका निम्ति सदा रहिरहने पुजारी पदको बाचा हुनेछ, किनकि ऊ आफ्ना परमेश्वरको निम्ति जली उठ्यो र इजरायलीहरूका निम्ति प्रायश्चित गर्यो। म उसलाई सदाको लागि पुजारी पदको बाचा दिनेछु। के भनेको? ऊ त हारुनकै छोरा हो, अब पुजारी हुने होइन रे? होइन नि, जस्तो हो नि त, हारुनको 4 छोरामा सबै पुजारी भए पनि एकजना चाहिँ महापुजारी हुन्थ्यो। त्यसपछि हारुनको नातिहरूमा पनि अब को चाहिँ महापुजारी हुने? एकजना मात्र हुनु पाउँथ्यो। अनि परमेश्वरले भन्नुहुन्छ, अरू कुनै पनि नाति हुने छैन, मैले रोजेको चाहिँ पिनहास हो। यसरी ठुलो इनाम छ उहाँको आज्ञा पालन गर्दा। अनि 14 पद अन्तिम कुराहरू, अनि ती मारिएका इजरायली मानिस, त्यस मिद्यानी स्त्रीसँग मारिएका मानिसको नाम सानुका छोरा जिम्री थियो। कुन चाहिँ कुलको रहेछ? ऊ इजरायलमा त 12 कुल हुन्छ, यहाँ लेखेको छ जो सिमोनीहरूको पुर्खाको घरानाका के थिए, शासक त एउटा अगुवाको छ, राजकुमार। कुन चाहिँ कुल रहेछ ऊ? कुन चाहिँ कुल रे? रुबेन होइन, यहुदा होइन, सिमोन, सिमोनीहरूको। अनि त्यो मारिएकी मिद्यान स्त्रीको नाम कोजबी थियो, जो सुरकी छोरी थिए। सुर चाहिँ मिद्यानमा एउटा पुर्खाको घरानाका मानिसहरूका अगुवा थिए। अब सिमोनीहरू चाहिँ अरू पनि थिए जस्तो छ, यहाँ तुलना गर्दै जाँदा पवित्र शास्त्रको एउटा खण्ड अर्को खण्डसँग तुलना गर्दा, यो 24,000 जो मरे नि त्यसमा थुप्रै चाहिँ सिमोनीहरू नै परे जस्तो, किनभने अब ऊ पनि सिमोनीहरूकै राजकुमार हो। त्यो किन हो भन्ने मलाई लाग्छ भने, जब हामी पन्न पल्टाउँछौँ र 26 अध्यायमा यो घरमा लगेर तपाईँले पढ्नुहोस् है, यहाँ चाहिँ के छ भने इजरायललाई अब यो नयाँ पुस्तालाई फेरि गन्ती गरिएको छ। 20 वर्षदेखि उभो पुरुषहरू कतिजना छन् भनेर अब गन्ती गर्छन्। किन गन्ती गर्नु पर्यो अब? किनभने अब प्रतिज्ञाको देश, हामी यहाँ बसिरहेको कोठा भनौँ न, गएर अब बाँडफाँड गर्नु पर्यो नि। सङ्ख्या पहिला बुझेपछि पो कसलाई कति साइज चाहिन्छ भनेर थाहा हुन्छ होइन। त्यसैले 12 कुलकै जनसङ्ख्या लिन थालिन्छ, ताकि प्रतिज्ञाको देशभित्र छिरेर उनीहरूलाई चाहिँ उनीहरूको क्षेत्रफल जनसङ्ख्या अनुसार होस् भनेर कुन चाहिँ पाउने भन्ने चाहिँ त्यो चाहिँ चिट्ठा हालेर गरिन्छ, उत्तर पाउने कि दक्षिण पाउने इत्यादि। तर यो सूची चाहिँ एउटा कुरा चाखलाग्दो छ एकदमै हाम्रो 25 अध्यायको सन्दर्भमा। त्यो के भने, जब हामी मूल सङ्ख्या पढ्दै थाल पढ्न थाल्छौँ, गन्ती गरेको छ, त्यसैले यो पुस्तकको नाम गन्ती हो, दुईचोटि गन्ती गरेको छ, एकचोटि चाहिँ 40 वर्षको सुरुमा, यो चाहिँ 40 वर्षको अन्तमा नयाँ पुस्तक। हेर्नुहोस् है, रुबेन 5 पदमा लेखेको छ, उसको कुलको जम्मा सङ्ख्या 7 पदमा पढ्दाखेरि चाहिँ 43,730 छ है। सिमोनलाई एकछिन छोडिदिउँ, गादमा जाउँ, गादको 18 पदमा 40,000 भन्दा उभो छ। यहुदा 19 पदबाट सुरु हुन्छ, 22 पदमा 76,000 छ उनीहरूको, धेरैजना रहेछ। प्रभु यीशु यहुदाको कुलमा आउनुभएको, इसकार 64,000 ए माफ गर्नुस् अनि जबुलुन 60,000 भन्दा उभो छ, मनस्से 52,000 भन्दा उभो छ, एप्रेम 32,000 भन्दा उभो छ, बेन्यामिन 45,000 भन्दा माथि छ, दान 64,000 भन्दा माथि छ, आशेर 53,000 भन्दा माथि छ, नप्ताली 45,000 भन्दा माथि छ। अब 13 पदमा चाहिँ सिमोनको संख्या हेर्नुहोस् यहाँ पढ्छौँ, जेरहबाट जेरीहरूको घरना, साउलबाट साउलीहरूको घरना। 14 पद, सिमोनीहरूका घरनाहरू यिनै हुन्। कतिजना? 22,200 मात्र। सबैजनाको 30-40,000 भन्दा उभो छ। सिमोनीहरू थुप्रै किन नभएको? कारण यही पनि छ, पछि सत्यमा धेरैजना सिमोनीहरू मारिए जस्तो गरेर उनीहरू बाल पोरसँग टाँसिएको थियो। त्यसैले संख्याको कमी हुन गएको देख्छौँ। आजको अध्ययन चाहिँ हामी अन्तमा आइपुगेको छौँ है। पिनहासको जोसलाई हेरौँ है, शैतानको तरिका पनि हेरौँ। उसले सिधै है बालाम टुनामुनाद्वारा गर्न खोज्दाखेरि सकेन, किनभने परमेश्वरले सुरक्षा दिनुभएको थियो नि त। परमेश्वरको सुरक्षाको पर्खाल उसले चाहिँ पार गर्नै सकेन। जति सुखे अग्निबाणी अग्निबाणहरू हिर्काउँ त्यो फर्केर आउँछ। हामीसँग त्यस्तै सुरक्षाको ढाल छ, एफसी 6 ल्याएर चाहिँ विश्वासको ढालबाट। तर अर्को आक्रमण चाहिँ कस्तो थियो भने यसमा चाहिँ इजरायलीहरूको पनि भाग थियो। संसारसँग एक नासे नह, संसारलाई प्रेम नगर। संसारसँगको मित्रता चाहिँ के हो? परमेश्वरसँगको शत्रुता। अब उहाँसँग लडाइँ गर्न थाल्ने, उहाँले न्याय गर्नुपर्ने हुन्छ। हे व्यभिचारीहरू हो, व्यभिचारीहरू हो, व्यापचारको चारमा लेखेको यिनीहरूलाई लागु हुन्छ। अनि यो चाहिँ सफल हुनुभयो किनभने उनीहरूले आफ्नो भाग चाहिँ गरेन। बुझ्नुहुन्छ है, परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ, हामीलाई रक्षा गर्नुहुन्छ, हामीलाई होइन नरकमा पर्न दिनुहुन्न, शैतानमा हुनुहुन्न। तर हाम्रो भाग छ, जुन बेला हामी अलग हुनुपर्छ, हामी अलग हुनुपर्छ। अनि जुन बेला हामीले केही गर्नुपर्छ, पिनिहास जस्तै हाम्रो जोस हुन सकोस्। आउनुहोस् हामी प्रार्थना गरौँ।